بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین، السلام علیکم. میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. جیسا کہ آپ جانتے ہیں کہ یہ شب شہزادی کونین حضرت فاطمہ زہرا سلام اللہ علیہا کی ایک روایت کے مطابق شہادت کی شب ہے. اس موقع پر آپ سب کی خدمت میں تعزیت پیش کرتے ہیں. ہمارے آج کے پروگرام کا موضوع ہے ہندوستان کی نریندر مودی حکومت کی طرف سے پیش کیا گیا بجٹ. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز جہاں. جناب، یقینا آپ نے خبروں میں ملاحظہ فرمایا ہوگا کہ ہندوستان میں نریندر مودی کی حکومت نے نیا بجٹ پیش کر دیا پارلیمنٹ میں، اور اس بجٹ کو لے کر مختلف قسم کا رد عمل سامنے آ رہا ہے. تقریباً سبھی مخالف سیاسی جماعتوں نے اس بجٹ پر شدید تنقید کی ہے اور کہا ہے کہ یہ بجٹ عام لوگوں کے لیے نہیں بلکہ خاص لوگوں کے لیے ہے، اور حکومت نے کارپوریٹس کو جس طرح سے کارپوریٹس نے الیکشن کے زمانے میں نریندر مودی کی حمایت کی تھی اس کا معاوضہ دینے کی کوشش کی ہے. اس درمیان سی پی آئی، کانگریس اور دیگر سیاسی جماعتوں نے کہا ہے کہ بجٹ میں ایک اور چیز جو نظر انداز کی گئی ہے وہ کسانوں کا معاملہ ہے، کسانوں کے مفادات ہیں، غریب عوام پر بالکل توجہ نہیں دی گئی ہے، اور متوسط طبقہ بھی اس پر ظاہر ہے کہ اس کے دباؤ میں آئے گا. لیکن حکومت کا کہنا ہے کہ یہ بجٹ پوری طرح سے غریبوں کے لیے ہے، عام لوگوں کی بھلائی کے لیے ہے، اور اس میں سب کو کچھ نہ کچھ ضرور دیا گیا ہے. ظاہر ہے کہ حکومت اپنا دعویٰ اس طرح سے پیش کری ہے، اور سیاسی جو مخالف جماعتیں ہیں وہ اپنے طور پر حکومت پر طرح طرح کے الزامات لگا رہی ہیں. ہم اس موضوع پر گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
ہندوستان کے وزیر خزانہ ارون جیٹلی نے گزشتہ ہفتے کے روز مودی حکومت کا پہلا مکمل بجٹ لوک سبھا میں پیش کیا. بجٹ پیش کرتے ہوئے ارون جیٹلی نے کہا کہ ہمارا مقصد 2022 تک سب کو گھر دینا اور لوگوں کو بجلی پانی جیسی بنیادی سہولیات مہیا کرنا ہے. انہوں نے کہا کہ ہم نے مہنگائی پر بھی قابو پایا ہے، لیکن ابھی بہت کام باقی ہے اور آزادی کے 75 سال پورے ہونے سے پہلے تمام اہداف حاصل کرنے کا ہمارا عزم ہے. ارون جیٹلی نے کہا کہ حکومت نے اقتصادی محاذ پر اچھا کام کیا ہے، ہماری معیشت میں ڈرامائی انداز میں بنیادی تبدیلی آئی ہے، دنیا میں اس وقت مندی کا ماحول ہے، ملک کے سامنے سنگین چیلنج ہیں، ہمارے غیر ملکی کرنسی کے ذخیرے میں اضافہ ہوا ہے. انہوں نے کہا کہ ہم نے کچھ پھول کھلائے ہیں اور کچھ کھلانے ہیں. ہندوستان کے وزیر خزانہ نے جو بجٹ پیش کیا ہے اس کی کچھ خاص باتیں کچھ اس طرح ہیں. انکم ٹیکس میں کوئی تبدیلی نہیں کی گئی ہے، موجودہ ٹیکس چھوٹ برقرار رہے گی. کارپوریٹ ٹیکس 30% سے کم کر کے 25% کرنے کی تجویز رکھی گئی ہے. غریبوں کی سوشل سیکورٹی کے لیے ارون جیٹلی نے 3 منصوبے شروع کرنے کی بات کہی. ارون جیٹلی نے کہا کہ ہندوستان میں نئی صنعتوں کو فروغ دینا ضروری ہے، اس کے لیے میک ان انڈیا کو بڑھایا جائے گا جس سے نوجوانوں کو روزگار ملے گا. ہندوستان کے وزیر خزانہ نے کہا کہ کسانوں کے تئیں ان کی وابستگی گہری ہے، بجٹ میں اقلیتوں کا بھی خیال رکھا گیا ہے. وزیر خزانہ نے اقلیتی نوجوانوں کے لیے منزل منصوبے کے لیے 3738 کروڑ روپے مختص کرنے کا اعلان کیا ہے. انہوں نے کہا کہ مالی خزانہ 3% سے کم کریں گے اور جموں کشمیر، ہماچل اور تمل ناڈو میں ایمس جیسے اعلیٰ طبی مراکز قائم کیے جائیں گے. خواتین کے تحفظ کا بھی بجٹ میں خیال رکھا گیا. خواتین کی حفاظت کے لیے نربھیا فنڈ میں 1000 کروڑ روپے مختص کرنے کی تجویز بجٹ میں پیش کی گئی، جبکہ گنگا ندی کو صاف کرنے پر بھی مودی حکومت نے خصوصی توجہ دی ہے اور اس کے لیے 71000 کروڑ روپے مختص کیے جائیں گے، جبکہ ہر گاؤں میں ایک اسپتال بنانے کا ہدف رکھا گیا ہے اور 1,00,000 کلومیٹر تک سڑک بنانے کا فیصلہ ہوا ہے. ہندوستان میں حکومتی بجٹ پر رد عمل میں کہا جا رہا ہے کہ ہندوستان کے وزیر خزانہ ارون جیٹلی کی طرف سے پیش کردہ بجٹ سے ہندوستان کے متوسط طبقے کو مایوسی ہاتھ لگی ہے، جبکہ اس سے صنعتی دنیا کو خوشی ہوئی ہے. جیٹلی کی طرف سے پیش کیے گئے بجٹ میں انکم ٹیکس کی حد میں اضافہ نہ کیے جانے سے ملازمت پیشہ اور متوسط طبقے کو مایوسی ہوئی ہے. فیڈریشن آف چیمبرز آف کامرس اینڈ انڈسٹریز کے سربراہ آر ایس گوسوامی کا کہنا ہے کہ صنعتی دنیا کے حساب سے یہ اچھا بجٹ ہے، جبکہ ہندوستان کے سابق وزیراعظم منموہن سنگھ نے بجٹ کو مایوس کن قرار دیا ہے. ہندوستان کے سابق وزیر خزانہ اور سابق وزیر اعظم منموہن سنگھ نے کہا ہے کہ ہفتے کو پیش کیے گئے بجٹ میں مذکورہ مقاصد کو حاصل کرنے کے لیے کسی واضح منصوبہ بندی کا فقدان ہے۔ نئے بجٹ کو مایوس کن قرار دیتے ہوئے منموہن سنگھ نے کہا ہے کہ مودی حکومت نے بجٹ میں بہت سے منصوبوں کا اعلان کیا ہے، لیکن ان پر عمل درآمد کی کوئی راہ نہیں بتائی گئی ہے۔ انہوں نے کہا کہ بجٹ میں بہت سے فنڈ قائم کیے گئے ہیں، لیکن ان پر عمل درآمد کے لیے ٹھوس منصوبہ بندی کا کوئی واضح راستہ نظر نہیں آ رہا ہے۔ انہوں نے کہا کہ ملک کے 70% لوگ دیہی علاقوں میں رہتے ہیں اور ان پر زیادہ توجہ نہیں دی گئی ہے۔
ناظرین، ابھی آپ نے ہمارے ساتھی کی تیار کردہ رپورٹ میں حکومت کی طرف سے پیش کردہ بجٹ میں حکومت نے جن اہم باتوں کا ذکر کیا ہے، جو خاص خاص باتیں گنوائی ہیں، وہ بھی آپ نے ملاحظہ فرمایا، اور اپوزیشن جماعتوں نے اور خاص طور پر سابق وزیر اعظم منموہن سنگھ نے بجٹ پر جو تنقید کی ہے وہ بھی آپ نے ملاحظہ فرمایا۔ اب چلتے ہیں سیدھے دہلی اسٹوڈیو جہاں پر موجود ہیں حکمراں بھارتی جنتا پارٹی کے رہنما عرفان احمد خان صاحب، اور اسی طرح ہندوستان کے سینئر تجزیہ نگار اور سرکردہ صحافی شکیل شمسی صاحب، ہم دونوں کی خدمت میں سلام عرض کرتے ہیں۔ عرفان احمد صاحب، آپ کو سلام عرض، آپ کی خدمت میں بھی، اور شکیل شمسی صاحب، آپ کی خدمت میں بھی سلام عرض ہے۔ ہم آغاز کرتے ہیں عرفان صاحب سے۔ عرفان صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ ہندوستان میں بجٹ کے بعد جو تبصرے آئے، اس میں ایک تبصرہ یہ تھا کہ یہ بجٹ عام لوگوں کے لیے نہیں بلکہ خاص لوگوں کے لیے، تو آپ کیا فرمائیں گے، یہ عام بجٹ ہے یا خاص؟
یہ ہندوستان کی عوام کا بجٹ ہے، 125 کروڑ جو ہماری عوام ہے اس کا بجٹ ہے۔ یہ تو کچھ میڈیا والوں نے اور ہماری اپوزیشن جماعت نے کچھ ایسا پرسپشن بنا دیا کہ یہ جو ہے انڈسٹری کا یا کارپوریٹ افیئر کا بجٹ ہے، جبکہ ایسا اس میں کچھ بھی نہیں ہے۔ یہ عام آدمی سے جڑا ہوا بجٹ ہے، 125 کروڑ عوام کا بجٹ ہے، اقلیتوں کا بجٹ ہے، غریبوں کا بجٹ ہے، کسانوں کا بجٹ ہے۔ اس میں ہر شعبے کا بہت اچھی طریقے سے دھیان رکھا گیا ہے، اور جو ہمارے ہم نے ایک حد مقرر کی ہے جو جی ڈی پی کی 7.4 جو اس سے پچھلی سرکاروں میں آپ نے دیکھا تھا جو 5% سے ہی نیچے رہی تھی، تو اس سے آپ کو اس چیز کا اندازہ ہو گیا ہوگا کہ یہ بجٹ عام آدمی کا ہے یا خاص آدمی کا۔ لیکن اس پرسپشن کو چینج کرنا پڑے گا، اور آنے والے دن میں جو ہندوستان کی ترقی میں یہ بجٹ میل کا پتھر ثابت ہوگا۔ جس طریقے سے ہم نے ریل کے بجٹ کو، جو اس سے پہلے کیا ہوتا تھا کہ جو سرکار اگر اسے انکم ٹیکس سلیب میں یا 10-20-50 ہزار اس کو آگے لمٹ کو بڑھا دیتے تھے تو بہت اچھا بجٹ مانا جاتا تھا، یا نئی ریل گاڑیاں چلا دیتے تھے تو بہت اچھا بجٹ مانا جاتا تھا۔ اس لیک سے ہٹ کر یہ دونوں ریل بجٹ اور ہمارا عام بجٹ جو پیش کیا گیا ہے، اس وہ پورے ہندوستان کے عوام کا بجٹ ہے، غریبوں کا بجٹ ہے، کسانوں کا بجٹ ہے۔ اس سے ہماری ترقی میں ایک بہت بڑا تعمیری کام ہوا ہے، جس کے آنے والے دنوں میں آپ کو فوائد نظر آنے شروع ہوں گے۔ اور اگر جو اپوزیشن نے اور ہمارے جو پچھلی گورنمنٹ کے وزیر اعظم تھے، اگر وہ اس کو اتنا ہی خراب بجٹ بتا رہے ہیں اور اپنے پچھلے 10 سال تک پیش ہوئے بجٹ کو اتنا اچھا بجا رہے تھے، تو ان کی سیٹیں 44 کیوں آئیں؟ کیوں نہیں ان کی سیٹیں جو ہے 284 آنی چاہیے تھیں؟ اگر انہوں نے اتنا کام کیا ہوتا تو وہ 44 پر ہی کیوں رکتے؟ یہ تو اپوزیشن کا کام ہے، وہ اس کو تو پوری طریقے سے ناکام بتانے کی کوشش کریں گے۔
جی شکیل شمسی صاحب، آپ کیا کہنا چاہیں گے، 2022 تک ہر ہندوستانی کو چھت مل جائے گی، مکان مل جائے گا، جیسا کہ بجٹ میں کہا گیا ہے؟ اگر ایسا ہو جائے تو بہت اچھا۔
ہندوستان میں ہمیشہ سے ایک ویژن ڈاکومنٹ ہوتا ہے، اور بہت سال سے، پہلے کسی زمانے میں صرف یہ ایک خرچ اور ریونیوز کا، آمدنی اور خرچ کا ایک وہ تھا، لیکھا جوکا ہوا کرتا تھا، لیکن اب ایک ویژن ہوا کرتا ہے۔ اور ہندوستان اس وقت دنیا کی 10th اکنامی ہے اور 10th اقتصادی، جو اقتصادی پیمانے پر اگر دیکھا جائے تو 10th نمبر پر ہندوستان ہے، اور اس میں تقریباً 300 ملین لوگ، یعنی کہ تقریباً 30 کروڑ لوگ جو ہیں وہ غریبی کی جو ایک لکیر بنائی گئی ہے، جو بلو پاورٹی لائن کہلاتا ہے، اس کے نیچے رہتے ہیں، اور ان کے तासुरात को, उनकी उम्मीदों को पूरा करना, और उसके बारे में गवर्नमेंट हमेशा वायदे करती है और पिछली सरकारें भी करती रही हैं वायदे, इस साल की भी सरकार वायदे कर रही है और उसने किए हैं कि कुछ ख्वाब दिखाए, लेकिन जो गवर्नमेंट आई है इस वक्त सेंटर में वो ये कहकर ही आई है कि अच्छे दिन आने वाले हैं, और अच्छे दिन आने वाले हैं ये नारा इतना ज्यादा हिंदुस्तान भर में चर्चा हुई कि इसका मजाक भी बन रहा है कहीं कहीं पर, और लोग उसको तरह तरह की बातें लेकर करते हैं। अपोजिशन क्या कह रहा है, और अपोजिशन हमेशा जो चीज गवर्नमेंट लाती है उसकी मुखालिफत करता है, उसमें तो कोई नई बात नहीं है। जब ये मुखालिफत करते थे, जब कांग्रेस का बजट आता था, यूपीए का बजट होता था, तब ये करते थे, आज एनडीए का बजट है तो मुखालिफिन वो कर रहे हैं। लेकिन कुल मिलाकर आवाम जो एक्सपेक्टेशन, आवाम को जो उम्मीदें थी, जो आवाम को तवक्कात थी, वो ऐसी थी कि उनके आंखों में सपने ऐसे बसा दिए गए थे कि उनको लग रहा था कि इस साल कोई जादुई बजट आने वाला है और कोई ऐसा बजट आएगा कि रातों रातों उनकी किस्मत बदल जाएगी। एक तो काले धन का मसला, यानी कि जो ब्लैक मनी थी उसको इंडिया में लाने के सिलसिले में इलेक्शन में इतने ज्यादा वादे किए गए और ऐसे ख्वाब दिखाए गए लोगों को कि लोगों ने ये समझा कि ये मुल्क फिर से सोने की चिड़िया होने वाला है, और अगर जो बाहर मुल्कों में नाजायज रकम जमा कर लोगों ने जमा की है स्विट्जरलैंड के बैंकों में और दूसरे ममालिक में, वो अगर आ गई तो हर हिंदुस्तानी के खाते में 15 लाख रुपए पहुंच जाएंगे, ये एक ख्वाब दिखा दिया गया लोगों को, तो उनकी तवक्कात कुछ और थी। लेकिन जब बजट आया तो बजट में ऐसी कोई चीज नजर नहीं आई कि जो आवाम को इस वक्त लगे, आगे का विजन दिखाया उन्होंने, आगे के बारे में बातें की हैं कि ऐसा ऐसा होगा, हम ये करेंगे स्पेस के लिए, क्योंकि हिंदुस्तान का खिलाई प्रोग्राम है उसके लिए हम 6,000 करोड़ रुपए रखेंगे, उसके अलावा टूरिज्म को लिए हम करेंगे 33% उसमें हाइक देंगे, इस तरीके की बहुत सी बातें की उन्होंने, उन्हें कहा मिलियंस ऑफ जॉब हम क्रिएट करेंगे जवानों के लिए, ये सारी बातें उन्होंने कही है। लेकिन आवाम जो उनसे उम्मीदें लगाए थे वो ये, एक तो आम आदमी ये उम्मीद लगाया था कि जो इनकम टैक्स की स्लैब है उसमें कुछ फर्क होगा और इनकम टैक्स में उनको मजीद मिलेगी, खासतौर से आमदनी जिन लोगों की महदूद है, जो लोग तनख्वाहों पर हैं वो लोग बहुत उम्मीद लगाए हुए थे, क्योंकि उनकी जो आमदनी होती है उस पर तमाम के तमाम पर टैक्स लगता है, और जो बिजनेसमैन होते हैं वो अपने अखराजात दूसरी मदों में दिखाकर उससे बच जाते हैं, तो आमतौर से एक जो ताजिर है और जो एक आम आदमी है, जो नौकर पेशा आदमी है, उसकी आमदनी में दोनों में फर्क हो जाता है। तो इसलिए तो पहली बात जो मिडिल क्लास की थी, जो जो टैक्स पे ही है, जो हम जैसे लोग जो टैक्स पे करते हैं, उन लोगों की उम्मीद थी कि टैक्स में कुछ उनको सुकून मिलेगा, कुछ उनको छूट मिलेगी, लेकिन वैसा नहीं हुआ। दूसरी बात यह थी कि बहुत सी चीजों की उनको उम्मीद थी कि दाम कम हो जाएंगे, तो वो बहुत बड़ी पैमाने पर कोई ऐसी चीज नजर नहीं आई कि जिसके लिए कहा जाए कि उसके दाम कम हो जाएंगे, बल्कि सेम डे सबसे बड़ी बात जो हुई वो बड़ी काबिले हैरत थी कि आज दुनिया भर में तेल के दाम गिर रहे हैं, यानी कि इस वक्त हिंदुस्तान में सारी दुनिया में आपको मालूम है कि $50 तक आ गया है फी बैरल जो रेट है, कहीं पर 56 है, कहीं 160 है, और $50 तक बैरल तक आ गया है इसका रेट, और उसके बावजूद हिंदुस्तान में जिस दिन बजट निकला उस दिन 3 रुपए 15 पैसे फी लीटर बढ़ा दिए गए, जबकि दुनिया में दाम कम हो रहे हैं, और इससे पहले आवाम को ये उम्मीद थी जो जो जब दाम कम हुए, जब यहां पर हम 74 रुपए लीटर में खरीद रहे थे, 75 रुपए लीटर में खरीद रहे थे पेट्रोल, उस वक्त पेट्रोल के जो आलमी मार्केट में दाम थे वो $115 फी बैरल थे, तो उसमें 50% के करीब घट गए और 40% 60% घट गए, और हमको जो छूट मिली है लोगों को, जो आवाम को छूट मिली वो 13% और 12% तक मिली, और उसके बाद अचानक ये पैसे बढ़ा दिए गए, लोगों को इससे भी बहुत शॉक लगा। लेकिन गवर्नमेंट ज्यादा सोचती है जो ब्लो पॉवर्टी लाइन के लोग हैं कि उनके बारे में सोचती है, जो आम आदमी है, जो कॉमन मैन जिसको कहा जाता है, उसके बारे में नहीं इतना ज्यादा सोचा है उन्होंने, और उन्होंने ये कहा भी है कि आम आदमी अपना ख्याल खुद करे, जो कॉमन मैन है वो अपना ख्याल खुद करे। लेकिन अभी जो जो चीजें बढ़ गई हैं दाम, मैं चाहता हूं कि एक मतलब आपको बता दूं कि इस वक्त क्या है, मकान खरीदना महंगा हो गया है, सीमेंट महंगी हो गई, लोहा महंगा हो गया, यानी कि मकान खरीदना वाले को उधर से भी मार पड़ेगी और इधर से सीमेंट और लोहा खरीदेगा तो उसकी वजह से, उसके अलावा क्रेडिट कार्ड या डेबिट कार्ड से खरीदारी करने के ऊपर भी पैसे बढ़ा दिए गए। जो सर्विस सेक्टर है उसमें, सर्विस सेक्टर में बहुत चीजों पर पैसे बढ़ा दिए गए, जो जो खिदमात होती है आमतौर से मोबाइल की है, इंटरनेट है, टेलीफोन है, इन सारी चीजों के ऊपर पैसे बढ़ गए हैं जो आज आम आदमी के लिए बहुत जरूरत हो गई, कोरियर सर्विस के ऊपर पैसे बढ़ गए हैं, यहां तक कि हेल्थ सर्विसेज के ऊपर भी पैसे बढ़ा दिए इन लोगों ने, तो क्योंकि सर्विस टैक्स का जो जो सर्विस टैक्स है उसमें स्लैब में इजाफा किया है, और वैल्यू एडेड जो टैक्स होते हैं वैट उसमें इजाफा कर दिया, उसकी वजह से काफी वो हो गया। देखिए पहले हिंदुस्तान में जो टैक्स स्लैब थे, जो टैक्स हुआ करता था वो 3-4 किस्म का हुआ करता था, इनकम टैक्स, सेल टैक्स, ऑक्ट्रा, एक्साइज। लेकिन अब जो है वो तरह तरह के टैक्सेस भी नाफिज होने लगे हैं, जिसकी वजह से वैट लगा दिया, फिर उसके बाद वैट में भी एजुकेशन सेस के नाम से लगा दिया जाता है। उसके अलावा भी इतनी चीजों तरीके के टैक्सेस हो गए हैं कि जो आवाम के लिए परेशानी का बायस होते हैं। लेकिन हुकूमत जो है, जब कोई फलाही हुकूमत होती है, जब कोई डेमोक्रेटिक कंट्री हुकूमत होती है, तो वो उस पैसे को गरीबों की फलाह के लिए इस्तेमाल करती है। तो हकीकत है कि वो उसका विजन होता है कि वो जो बड़े आदमी उनसे पैसा ले और मिडिल क्लास को, और उनसे भी मिडिल क्लास से भी कुछ ले और गरीब को ज्यादा फायदा पहुंचाए। तो गवर्नमेंट
मैं फिर हाजिर हूंगा आपकी खिदमत में।
2022 तक कह रही है, सोच भी रही है और कह भी रही है कि हम 2022 तक काफी कुछ देने वाले हैं, बहुत मकान बनाएंगे और हर आदमी का जो राइट टू लिविंग का हक है वो मिलना चाहिए उसको, इस तरीके की बातें हो रही हैं। मुझे लगता है कि हुकूमत कोई ऐसा इकदाम तो नहीं करेगी लॉन्ग टर्म में कि जो उनका पूरा पूरी तरीके से नुकसान हो जाए। तो वो कुछ ना कुछ तो फलाही काम करेंगे और इस बजट को कोई ना कोई रुख देने की कोशिश करेंगे।
जी चलते हैं लंदन स्टूडियो जहाँ पर मौजूद हैं मुमताज दानिशवर, मंजूर रजवी साहब, अस्सलाम वालेकुम जनाब।
वालेकुम अस्सलाम।
मंजूर रजवी साहब, चूंकि आप सरहद पार बैठे हैं तो जाहिर है कि उसी से मिलता जुलता सवाल आपसे करना चाहूंगा। जो हिंदुस्तान का बजट पेश किया गया है मोदी हुकूमत की तरफ से, उसमें FDI को खास अहमियत दी गई है, यानी गैर मुल्की सरमायाकारी को, जबकि यही BJP जब अपोजिशन में थी, मनमोहन सिंह की गवर्नमेंट थी, तो उसने FDI पर शदीद मुखालफत की थी। तो इसको मुसबत लिया जाए या मनफी लिया जाए, अगरचे कहा यह जाता है कि अगर किसी मुल्क को तरक्की करना है तो बहरहाल सरमायाकारी गैर मुल्की जो है वो भी बहुत ज़रूरी होती है, तो इस एतबार से तो मेरा ख्याल है कि यह इकदाम सही होगा।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अर्ज यह है कि जब ये बजट सामने आया है, चूँकि यहाँ बरतानिया में ये सूरत हाल है कि यहाँ इलेक्शन भी होने वाले हैं और जो बरसर इकतदार पार्टी है वो टोरी पार्टी है, कंजर्वेटिव है। टोरी पार्टी जो है वो रिवायती तौर पर हमेशा ताजर पसंद और तिजारत पसंद पार्टी रही है, इसलिए ये हमेशा उन चीज़ों को तहसीन की नज़र से देखती है और उसकी हिमायत करती है कि जिससे तिजारती तबका जो हो और सनती कारोबार से जो लोग मुतालिक होते हैं उनकी जिसमें भलाई हो उसको वो ये तहसीन की नज़र से देखते हैं। तो चूँकि मोदी साहब के बारे में ये एक यहाँ नज़रिया कायम हो चुका है कि वो ताजरों के आदमी हैं, ताजर ही उन्हें साम पर इकतदार लाए हैं, और जो इंडिया का वो भारत के वो लोग जो सनती और तिजारती तबकों की रहनुमाई करते हैं और उनसे ताल्लुक रखते हैं वो मोदी साहब के हक में हैं, इसलिए यहाँ मजमूई तौर पर इस बजट को खुशगवार करार दिया गया है। लेकिन हकीकत यह है कि इस बजट के अंदर किसी मुअय्यन चीज़ का ऐलान नहीं किया गया। यह है कि अरुण जेटली साहब ने जितनी बातें भी की हैं तकरीबन तमाम की तमाम वो आंदा आने वाले सालों के से उन्हें मुंसलिक कर दिया है, यानी फिलहाल जो उन्होंने इकदाम उठाए हैं उसमें सिवाय इसके दो बातें हैं जो बिल्कुल सामने उभर कर आई हैं। एक तो उन्होंने जो मकामी टैक्स थे हर सूबे के अंदर और बाकी और फीसेस वगैरह थी उनको ख़त्म करके उसके जगह एक जनरल सेल टैक्स, उमूमी एक टैक्स लगा दिया है, और ये दावा किया है कि ये टैक्स जो होगा ये तिजारती तबकों के लिए, सनती तबकों के लिए ज़्यादा कारामद होगा, मुफीद होगा और आसान होगा, इसको बुरुए कार लाना भी आसान रहेगा, इस पर अमल करना भी आसान रहेगा, इससे टैक्सों की वसूली में भी ज़रा कामयाबी ज़्यादा होगी। ये तो था उनके एक बहुत बड़ा इकदाम। और दूसरा इकदाम जो उन्होंने किया है लोगों को खुश करने के लिए वो है कि सोशल वेलफेयर सिस्टम का निफाज का ऐलान कि यहाँ फलाह व बहबूद के लिए हर आदमी को पैसे, हर गरीब आदमी को जो मुस्तहक होगा पैसे दिए जाएंगे, लेकिन उसके लिए भी फिलहाल सिर्फ 800 मिलियन आदमी जो हैं वो रजिस्टर्ड हैं, बाकी या जिनके पास शनाख्ती कार्ड नहीं है, जिनकी आइडेंटिफिकेशन नहीं है, उनकी शनाख्त नहीं है, वो अभी तक इस चीज़ से महरूम रहेंगे। तो ये दो बड़ी बातें हैं, लेकिन देखना ये है कि मजमूई तौर पर इससे जो तासर उभरता है, चूँकि कॉरपोरेट टैक्स में भी कमी कर दी गई है, लिहाजा उसका सबसे बड़ा फ़ायदा जो होगा वो उन कंपनियों को होगा कि जो वहाँ सरमायाकारी करना चाहती हैं, इसलिए ये पहलू जो होगा यकीनन, आपने जो सवाल पूछा है कि क्या बाहर के लोग जो हैं पैसे वाले सरमायाकार, मगरब में रहने वाले, दूसरे यूरोपीय ममालिक में रहने वाले, अमेरिका में, کیا وہ وہاں اپنی سرمایہ کاری کو پسند کریں گے؟ یقیناً یہ ان کے لیے ایک ایسا ترجیحی ایک پہلو سامنے رکھا گیا ہے کہ آپ پر ٹیکس اتنا لاگو نہیں ہوگا اور جو نفع آپ کمائیں گے اس پر ہم اس میں سے زیادہ نہیں آپ سے لیں گے. تو یہ ایک ایسی چیز ثابت ہو سکتی ہے. اور ویسے بھی ایک جو ایک تصور ابھر رہا ہے مودی صاحب کے آنے کے بعد, مغربی دنیا جو ہے وہ یہ سمجھ رہی ہے کہ آئی ٹی کی وجہ سے ہندوستان جو تھا وہ بھی پہلے بھی تھا, اور پھر یہ دعویٰ بھی کیا جا رہا ہے کہ چونکہ چین کے اندر جو ہے ان کی جو تجارتی سرگرمیاں ہیں وہ ماند پڑ رہی ہیں, کمزور پڑ رہی ہیں, اور ان کا جو شرح نمو ہے وہ کم ہو رہی ہے, تو اس لیے یہ دعویٰ کیا جا رہا ہے کہ کچھ سالوں کے اندر ہندوستان جو ہے وہ چین سے بھی بڑھ کر کامیاب ایک تجارتی اور صنعتی ملک ثابت ہوگا. اس لیے یہ چیز باعث کشش ہے غیر ملکی سرمایہ کاروں کے لیے. لیکن تعجب کی بات یہ ہے کہ جو ہندوستانی خود مالدار ہیں وہ خود اپنا سرمایہ جو ہے بجائے ہندوستان میں زیادہ انویسٹ کرنے کے خود باہر کے ملکوں میں انہوں نے رکھا ہوا ہے ٹیکس بچانے کے لیے, جسے عرف عام میں بلیک منی یا کالا سرمایہ کالا دھن کہا جاتا ہے. تو اس کے لیے حکومت نے کوئی واضح
جیٹلی بہت شکریہ آپ کا جی بہت شکریہ منظور رضوی صاحب بہت شکریہ. ناظرین ہماری گفتگو جاری ہے ہندوستان کے سالانہ بجٹ پر, مگر یہاں پر ایک مختصر سا وقفہ لیتے ہیں, اس کے بعد پھر اپنے مہمانوں کی خدمت میں حاضر ہوں گے. ناظرین انداز جہاں آپ سحر عالمی نیٹورک تہران سے ملاحظہ فرما رہے ہیں, ایک بار پھر چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں بھارتی جنتا پارٹی کے رہنما عرفان صاحب. عرفان صاحب آپ دیکھیں کہ جیسا کہ ابھی شکیل شمسی صاحب نے بھی کہا اور ہمارے لندن کے مہمان نے بھی کہا اور خود ہندوستان کے مختلف حلقے بھی یہ کہہ رہے ہیں کہ جو متوسط طبقہ تھا جو ملازم پیشہ طبقہ ہے اس کو یہ توقع تھی کہ جو انکم ٹیکس کی جو شرح ہے وہ 2.5 لاکھ سے بڑھا کر 3 لاکھ کر دی جائے گی. نہ صرف یہ کہ 2.5 لاکھ سے بڑھا کر 3 لاکھ نہیں کیا گیا اس شرح کو, بلکہ جو صنعت کار ہیں کارپوریٹ طبقہ ہے ان کو کافی چھوٹ دی گئی, 30% کے بجائے ان کا ٹیکس جو ہے وہ 25% ہی کر دیا گیا. اس کا کیا مطلب ہے؟
غلط پرسیپسن ہے. تو میں ایک تو منظور صاحب کی اس بات کو کریکٹ کرنا چاہتا ہوں کہ جو جی ایس ٹی ہے وہ نہیں لاگو ہوا ہے اس سال, یہ اگلے سال کے لیے ٹال دیا گیا ہے. جو جی ایس ٹی پورے دیس میں ایک سرے ٹیکس کی ہوگی وہ اگلے سال سے لاگو ہوگی, اپریل 2016 سے. تو اس میں یہ کریکٹ کرنا چاہتا ہوں. دوسرا جو 30% کی آپ کارپوریٹ ٹیکس کی بات کر رہے ہیں وہ اگلے 5 سال کا ایک ہدف طے کیا ہے, اس سال میں کوئی بھی کمی نہیں کی ہے. تو اس کو رفتہ رفتہ جو اسے 25% پہ لائیں گے, تو اس کو لانے کے پیچھے سب سے بڑی وجہ یہ ہے کہ جو وہاں کی باہر کی کمپنیز ہیں یا ہماری کمپنیز ہیں وہ اور زیادہ سرمایہ کاری کریں. جتنی زیادہ سرمایہ کاری کریں گی, انڈسٹری ہمارے یہاں لگائیں گی, تو روزگار کے جو مواقع ہیں وہ زیادہ ہمارے یہاں پیدا ہوں گے. جو ہمارا میک ان انڈیا کا پروگرام ہے اس کو تبھی ہم آگے بڑھا سکتے ہیں, تبھی لاگو کر سکتے ہیں. یہ ہمارے بہت ہی جو پاپولر ہمارے پرائم منسٹر ہیں, وزیر اعظم ہیں, انہوں نے اس ٹائم پہ چناؤ سے پہلے بھی یہ بات بولی تھی کہ ہم زیادہ سے زیادہ اپنے یہاں انڈسٹری لگانے کی کوشش کریں گے. جو ہمارے بے روزگار نوجوان ہیں ان کو زیادہ سے زیادہ روزگار اس سے ملے گا, اور سب سے زیادہ بڑی سرمایہ کاری جو ہم کرانی چاہتے ہیں وہ ڈیفینس سے ریلیٹڈ جتنے بھی ہمارے انڈسٹری ہے اس کو ہم چاہتے ہیں کہ ہمارے ہندوستان میں ہی باہر کے ملکی کے آدمی آ کر یہاں پر لگائیں, اس سے ہمیں زیادہ سے زیادہ روزگار ملے گا. اور جو ایک بہت بڑا ایک امپریشن ہے اس پورے دنیا میں کیا ہے کہ کچھ چیز ایسی ہیں جو ہمارے یہاں ایک دم کرائم کی شکل جو ہے وہ لیتی ہیں, اور باہر ملکوں میں ان پر جو ہے جیسے ڈیفینس کی جتنی بھی ڈیلیں ہوتی تھیں پہلے, تو وہاں کے جتنے بھی آدمی تھے ان میں جو کچھ پرسینٹیج جو ہمارے یہاں جس کو دلالی کہتے ہیں وہ اس طریقے کا وہاں پر باہر کے ملکوں میں وہ ضروری ہے, ہمارے یہاں وہ کرائم کی شکل اختیار کرتا ہے. تو جب باہر کے ملک کی کمپنی ہمارے یہاں آ کر یہ ڈیفینس میں انڈسٹری لگائیں گی تو ان سے ہمارے یہاں روزگار بھی بڑھے گا, اور ہماری سرمایہ داری جو ہے وہ اس میں کم لگے گی, ان کی زیادہ لگے گی. یہ ایک سب سے بڑا فوکس تھا. دوسرا جو زیادہ سے زیادہ ہم نے جو اس میں کوشش کی ہے کہ ایک اتنا بڑا پاپولر بجٹ نہ پیش کر کے جس سے ہمارے دیش کی بنیاد جس پر رکھی جائے اور ہم آگے آنے والے دن میں اس میں تعمیر کریں, تو بنیادیں ہماری اتنی کمزور نہ ہوں, اس لیے اس چیز کو دھیان میں رکھا ہے. یہ گورنمنٹ تو پورے 5 سال چلنی ہے, یہ ابھی سے ایسا پرسیپشن ہمارے میڈیا کے بھائیوں نے اور اپوزیشن کے لیڈرس نے اور پارٹیز نے لگایا ہے جیسے یہ ایک دم آخری بجٹ پیش کر رہے ہیں ہم. یہ تو ابھی ہماری شروعات ہے, आगे देखिए आने वाले 5 साल में जो आज हम बुनियाद रख रहे हैं उससे गरीबों का, किसानों का, खवातीनों का, अकलियतों का, जितने भी हमारे 125 करोड़ जो हमारे यहाँ मुल्क में रहने वाले हैं उन सबको फायदा होने वाला है। इस चीज को हमने ध्यान में रख के ये बजट बनाया है और इसी को हम आगे बढ़ाएंगे।
जी इरफान साहब, अगला सवाल भी आप ही से करना चाहूंगा कि एक तरफ तो किसान को जो है वो तहवील आराजी बिल की मार पड़ रही है और दूसरी तरफ कहा जा रहा है कि किसानों के लिए कुछ खास नहीं किया गया। आप क्या कहते हैं कि किसानों के लिए इस बजट में क्या खास है?
जो अराजी बिल वो आया हुआ है, लैंड एक्विजिशन बिल जो आया है उसको बहुत गौर से किसी ने पढ़ा ही नहीं है। उसका भी बिल्कुल ऐसा परसेप्शन बनाया हुआ है कि ये किसान विरोधी बिल है। अगर किसी की कीमत अगर 4 गुनी मिल रही है तो उसको किसान को फायदा हो रहा है, किसे फायदा हो रहा है? पहले तो उसको इतना ये नहीं देते थे। जो पिछली गवर्नमेंट ने ये बनाया था उसमें इन सारी चीज़ों का प्रोविजन नहीं था। दूसरे कुछ ऐसी जरूरी चीज़ हैं जो सोशल से रिलेटेड हैं या आर्मी से रिलेटेड हैं या बहुत ही नेसेसरी चीज़ है, रोड बनाना है, इस चीज को दिमाग में रखते हुए जो उन्होंने 70% का वो लगाया हुआ था, तो यहाँ पे तो कभी फिर डेवलपमेंट ही नहीं होगा किसी भी जगह। 70% किसान जो उसकी इजाजत ही नहीं देंगे, जब इजाजत नहीं देंगे तो कोई डेवलपमेंट का काम ही नहीं होगा। तो ये टोटली जो है पिछली सरकार ने, अगर ये इतना अच्छा बजट था या इतना अच्छा वो बजट पेश करते थे या किसान अराजी बिल वो लाए थे तो क्यों उनकी इतनी कम सीट आई? क्यों उन्हें किसानों ने वोट नहीं दिए? क्यों मजदूरों ने वोट नहीं दिए? तो ये ऐसा परसेप्शन बनाया गया है, तो पूरी तरीके से हमने पेश कर दिया है। उसके एक एक कालम को पढ़िए, उससे आपको अंदाजा हो जाएगा कि ये किसान विरोधी बिल है या किसानों के फायदे का बिल है या इसको मुल्क को आगे बढ़ाने के लिए जो एक डेवलपमेंट करना चाहते हैं वो बिल है।
जी शकील शमसी साहब, 280 अरब डॉलर के बजट में से 41 अरब डॉलर जो है वो दफा के लिए मुख्तस किया गया है और कहा यह जा रहा है कि 4 अरब डॉलर पिछले साल के बजट के मुकाबले में दिफाई शोबे में ज्यादा है, तो इस सिलसिले में आप क्या कहना चाहेंगे? दिफा में इतना ज्यादा खर्च अगर इसमें कुछ कम करके आवाम पर इसको सर्व किया जाता है, जैसा कि हिंदुस्तान में बहुत से तबकों का ख्याल है, तो क्या बेहतर ना होता? बहरहाल ये हिंदुस्तान की हुकूमत का अपना बजट था और उसने ऐसा किया है, इसकी क्या वजह हो सकती है?
पूरे बरे सगीर में जो हालात हैं और जिस तरीके की तहफुजात के सिलसिले में जो खदशात पैदा कर दिए गए हैं, जो सिक्योरिटी को लेकर जो खदशात पैदा कर दिए गए हैं, उसमें ये जरूरी हो गया है आज के हुकूमतें अपना बजट जो है वो बढ़ाएं और फिर जिस तरीके से असलाह की जरूरत पड़ रही है और दाखिली खतरात भी होते हैं, खारजी खतरात भी हैं और आपको मालूम है कि हम लोगों की जो सरहद है वो पाकिस्तान से बहुत वोलेटाइल सरहद है, उसके अलावा चीन से भी कुछ ना कुछ एक खतरा सा रहता है हिंदुस्तान को कि वो अपनी कुछ ना कुछ दरअंदाजी करता रहता, तो वो तो बिल्कुल जायज है। हिंदुस्तान की जो एलोकेशन बजट की जो एलोकेशन है डिफेंस के सिलसिले में उसके ऊपर तो कोई उंगली उठा नहीं सकता क्योंकि वो जरूरत बन गई है। आज मजबूरी यही है कि ऐसे हालात पैदा कर दिए गए कि एक एक टैंक की कीमत में 4 स्कूल बन सकते हैं, लेकिन 400 स्कूल बन सकते हैं एक टैंक की कीमत में, लेकिन वो टैंक खरीदना हुकूमतों की मजबूरी बना दी गया, तो वो तो हालात पैदा कर देगा और उसके ऊपर कोई भी नहीं चाहेगा कि बजट या डिफेंस का बजट कम हो। लेकिन जो दूसरे खर्चे हैं, जो दूसरे अखराजात हैं, उन पर कमी की जा सकती है और उनको घटाकर लाया जा सकता है। लेकिन अभी देखिए, जैसा मैं इस बात का मानता हूं कि ये पहला बजट है इनका और पहले बजट में इन्होंने पॉपुलिस्ट अप्रोच नहीं इख्तियार की, यानी कि जो आवाम को अपनी तरफ रागब करने का और जो वाहवाही लूटने वाला काम था वो नहीं किया, क्योंकि ये अभी सपने दिखाने या ख्वाब दिखा रखने के भी काबिल हैं और मोदी की तकरीरों के ऊपर मामला चल रहा है, आगे बढ़ रहा है। लेकिन हो सकता है कि आगे 1-2 साल में इन्हीं ने जो कुछ सोचा है वो पूरा हो और पैसा आए, क्योंकि हिंदुस्तान में इन्वेस्टमेंट पहले FDI की मुखालिफत ही करते रहे, लेकिन आज अब तो कहते हैं मेक इन इंडिया, इंडिया में आके बनाइए और पैसे के लोगों को तरगीब दे रहे हैं और सब कुछ है। लेकिन सबसे बड़ा मसला जो इस गवर्नमेंट के सामने है वो ब्लैक मनी की वापसी है, और ब्लैक मनी की वापसी के लिए जो जिस तरीके से वो इनके पास नाम भी आए हैं, कुछ कई 100 लोगों के नाम आए हैं जिसको इन्होंने सुप्रीम कोर्ट की जो SIT बनाई है वो भी उसको एग्जामिन कर रही है। इसके अलावा इस बजट में भी इन्होंने 6 महीने का टाइम दिया है उन लोगों को कि जो जिन्होंने रुपया ले जाकर स्विस बैंकों में रखा है कि वो स्विस बैंक से पैसा लाकर इंडिया में दे और एक पेनल्टी देकर उनको बाकायदा उसको रकम को और उनको सजा नहीं दी जाएगी। लेकिन अगर 6 महीने के बाद वो ऐसा नहीं करते तो 10 साल तक की सजा का भी इंडिया ने प्रोविजन किया है उसमें। तो जो ये ब्लैक मनी है ये अगर लाने में कामयाब हो जाते हैं तो हिंदुस्तान के माली हालात अपने आप बहुत बेहतर हो जाएंगे। लेकिन जो जिस बड़ी तादाद जिस बड़ी रकम का इन्हीं अंदाजा लगाया उतनी बड़ी रकम लोगों को लगता नहीं कि वहां पर है, और उसमें बहुत से जायज खाते भी हैं और जायज लोगों के अकाउंट भी हैं जिनमें पैसा रखा हुआ है जिसको एग्जामिन कर रहे हैं ये लोग। तो इनके सामने जो चुनौती है वो ये है कि बाहर से पैसा किस तरीके से आएगा, क्या लोग इन्वेस्ट करने आएंगे, और इन्वेस्टमेंट के लिए जो जो अभी तक इनको है, एक तो जिस पर मोदी का बहुत जोर भी है कि वो चाहते हैं कि जो 25 जगहों पर दरखास्तें गुजारना पड़ती थी वो ना हो, सिंगल विंडो सिस्टम हो, सिंगल विंडो सिस्टम में जाकर लोग करें। लेकिन उससे ज्यादा इनको कोशिश करना पड़ेगी सिक्योरिटी और सिक्योरिटी का एनवायरमेंट बनाना, जो आदमी यहाँ पैसा लगाने आए उसको दबंगई और शहजोरी का सामना ना करना पड़े, उसका सियासी एक्सप्लाइटेशन ना हो। जब तक ये आदमी कश्योर नहीं होगा कि हमको जाएंगे और कोई किसी किस्म का कोई आदमी परेशान नहीं करेगा, हमसे पैसा नहीं मांगेगा, तब तक इस मामले में रोड़ा करेगा। तो मेरे ख्याल में एक विंडो के अलावा भी गवर्नमेंट को इस सिलसिले में बहुत संजीदा होना पड़ेगा कि जो लोग इन्वेस्टमेंट करना चाहते हैं उनके राइट रिटेन रहे और उनको किसी किस्म की परेशानी गैर समाजी लोगों से ना करना पड़े।
बहुत शुक्रिया, बहुत शुक्रिया, मैं फिर आऊंगा शकील शमसी साहब।
और बहरहाल देखिए कोई भी डेमोक्रेटिक गवर्नमेंट आवाम को नाराज तो करके रह नहीं सकती है
जी,
आवाम को नाराज चाहेंगे भी नहीं क्योंकि इनको सिर्फ 5 ही साल नहीं रहना है और भी आगे रहने की कोशिश करेंगे। तो कोई भी हुकूमत आएगी वो कोशिश यही करती है इनको आवाम को खुश रखे, और ये भी कोशिश करेंगे और आइंदा बजट बेहतर होंगे ऐसा लगता है
जी। मंजूर रजवी साहब, आप देखें कि अभी दफा की बात शुरू हुई थी, बरसगीर में खास तौर पर पाकिस्तान और हिंदुस्तान दो ऐसे ममालिक हैं जो जब बात करते हैं तो ये कहते हैं कि हम दोनों मुल्कों के आवाम को खुशहाल देखना चाहते हैं। जाहिर है कि आवाम में खुशहाली उसी वक्त आएगी जब उनका रहन सहन उनकी माशी हालत बेहतर होगी और उनको हर सतह पर जो है वो रोज़गार के हालात उनके लिए फराहम और मुहैया। तो जो ये दोनों मुल्कों में जब हिंदुस्तान का बजट पेश किया जाता है तो उसमें भी यही देखा जाता है, पाकिस्तान का जब बजट पेश किया जाता है उसमें भी देखा जाता है कि बजट दिफा में खास तौर पर खास तवज्जो दी जाती है। तो अगर एक दूसरे से ये ताल्लुकात इनके बेहतर हो जाएं और जो खर्च दिफाई शोबे पे हो रहा है वही आवाम की फलाह बहबूद पे हो, तो क्या आप नहीं समझते कि जितनी तगोदो ये हुकूमतें करती हैं उसमें उनको काफ़ी हद तक आसानी हो जाएगी?
बिलाशुबा आपने सही कहा, लेकिन हकीकत यह है कि अगर आपकी नज़र यकीनन इस तरफ गई होगी कि हालिया ज़माने में ये मैं मौजूदा हालात की बात कर रहा हूँ कि मौजूदा हालात में ये जो नज़रिया आपका है कि दिफा का खर्च कम करके लोगों की फलाह व बहबूद पर खर्च किया जाए, ये पंडित जवाहरलाल नेहरू ने 1957-58 की एक तकरीर में इस बात का जिक्र किया था जब अयूब खां का इनकलाब आया था। लेकिन उसके बाद हुआ ये कि खुशूमी किस्मत से पाकिस्तान की तरफ से भी लोग जो थे आए बरसर इक्तदार वो भी इस तरफ रागिब नहीं हुए चूँकि उनके अपने ज़ाती मफादात थे, और हिंदुस्तान में हुआ ये हुआ बदकिस्मती से कि आहिस्ता आहिस्ता फौज का अमल दखल इतना बढ़ गया है हिंदुस्तान में भी, पाकिस्तान में तो था ही था फौज जो है वो अब पहले ये कहा जाता था कि हिंदुस्तान की जमहूरियत और सियासी क़ुव्वतें इतनी मजबूत हैं कि फौज का अमल दखल नहीं है, लेकिन अब ये बात सामने आ चुकी है खुसूसन सियाचिन के मसले पर और सरकरी के मसले पर ये बात सामने आ चुकी है कि अब फौज का भी उतना ही अमल दखल हो गया है हुकूमत को चलाने में, और जहां फौज का इतना अमल दखल हो तो उनके अपने ज़ाती उनके मफादात होते हैं हर तबके के। फौज नहीं चाहती कि उनके अखराजात कम किए जाएँ, सिर्फ अखराजात कम करने से इतना नहीं होता कि असल की खरीद फरोख्त पर असर पड़ता है, बल्कि ये भी होता है कि अगर फौज की तादाद कमी कर दी जाए उनके जनरल कम हो जाएंगे, उनके मफादात पर ज़र पड़ेगी, उनकी तनख्वाहें कम हो जाएंगी, उनकी सहूलतों पर ज़र पड़ेगी। तो इसलिए हिंदुस्तान के हालात भी वैसे ही तकरीबन हो चुके हैं जैसे पाकिस्तान के हालात हैं, यानी क्या मतलब कि दोनों तरफ की फौजें जो हैं वो नहीं चाहती क्योंकि उनकी बका इसी में है, उनका मकसद ही इसी में है कि अगर उनको मुफीद समझा जाता है दोनों मुल्कों के लिए, नागुजीर समझा जाता है तो जाहिर है कि उनकी बात माननी पड़ती है। तो इसलिए दिफाई अखराजात में कमी उस वक्त तक नहीं आ सकती जब तक कि दोनों तरफ ऐसी हुकूमतें बरसे इक्तदार ना आएँ جو واقعی خلوص نیت کے ساتھ اور پوری یکجہتی کے ساتھ اپنے عوام کی فلاح و بہبود چاہتی ہوں، نہ یہ کہ چند طبقوں کے مفادات کی وہ نگرانی کرنا چاہتی ہوں۔ اور پاکستان میں تو یقیناً اس وقت تک نہیں ہو سکتا، بلکہ حالیہ دنوں میں نواز شریف صاحب کو جو ذک پہنچی ہے وہ اسی بات سے پہنچی ہے کہ تقریباً راحیل شریف صاحب نے سارا نظام حکومت سنبھال لیا ہے، اور ہندوستان میں بھی یہ ہوا ہے کہ مودی صاحب نے، خواہ وہ چاہتے تھے یا یہ انتخابی نعرہ تھا جو بھی تھا، لیکن انہوں نے ایک ایسا ماحول پیدا کر دیا ہے پاکستان دشمنی کا، پاکستان خلاف پروپیگنڈا کرنے کا، اور ایسے حالات پیدا کر دیے کہ لوگوں میں یہ چیز بٹھا دی گئی ہے کہ فوج جو ہے وہ ہمارے مفادات کی سب سے بڑی محافظ وہی ہے۔
بہت شکریہ آپ کا۔
فوج جو ہے وہی ایک ایسی قوت ہے جو، تو آخر میں جاتے جاتے میں عرفان صاحب سے بجا طور پر انہوں نے میری تصحیح کی تھی کہ یہ جو تمام منصوبے ہیں اس بجٹ کے، یہ موجودہ کسی معین شکل کے لیے نہیں ہے، میں نے پہلے بھی عرض کیا تھا۔
بہت شکریہ،
تمام کے تمام سب باغات ہیں، بلکہ ان کا تعلق جو ہے وہ آئندہ آنے والے دنوں سے ہے، موجودہ دنوں سے نہیں ہے۔ اور اس میں ایک،
ہمارے پاس وقت بہت کم رہ گیا منظور رضوی صاحب، ہم آپ سے معذرت چاہتے ہیں۔ شکیل شمسی صاحب، آپ منظور رضوی صاحب کی گفتگو سن رہے تھے، آپ کیا کہنا چاہیں گے اس سلسلے میں؟
نہیں، میں متفق ہوں ان کی بات سے، جو وہ کہہ رہے ہیں وہ صحیح ہے کہ اس وقت حالات ہندوستان کے دیکھیں آپ، ہندوستان کے ساتھ صرف وہ ہے، بلکہ ہندوستان میں نکسلائٹ پرابلم ہے، ہندوستان میں دہشت گردی کی بھی پرابلم رہی ہے، تو داخلی اور خارجی دونوں قسم کی ضرورت ہے۔ اسی لیے ہماری جو ٹیکس ریسیپٹ ہے، آپ جو کہیے کہ جو ٹیکس سے آمدنی وہ 13,64,524 کروڑ روپے کی امید ہے، اور اس میں سے سرکار جو ہے وہ 2,29,000 کروڑ روپے جو ہے وہ اس پر دفاع پر خرچ کرنے پر مجبور ہے۔ اگر ماحول ایسا ہو، کنڈیوسو ماحول ہو، اور ایسا ماحول ہو کہ سکون ہو سرحدوں پر، تو یقینی طور پر یہ پیسہ عوام کی فلاح میں خرچ ہو سکتا ہے۔ لیکن حالات ایسے نہیں کہ کوئی آدمی بھی، کوئی باشعور آدمی یہ کہے کہ نہیں ڈیفنس پر خرچہ کم کر دو۔ جو حالات پیدا کیے گئے ہیں، جس طریقے کا انوائرمنٹ ہے، جس طریقے سے طالبان کی دھمکیاں آ رہی ہیں، جس طریقے سے داعش کی دھمکیاں یہاں تک پہنچتی ہیں کہ یہ خراسان ہے اور فلاں ہے دھماکے، ان سب معاملات میں کیسے ہندوستان کی گورنمنٹ، کوئی بھی گورنمنٹ آئے، وہ کیسے طریقے سے ڈیفنس کے اوپر کم کر سکتی ہے؟ تو وہ تو مجبوری ہو گئی ہے، حالانکہ وہ بدترین چیز ہے۔ ڈیفنس پر اتنا پیسہ خرچ ہو جانا اور فوجی ضروریات پر اتنا پیسہ خرچ ہو جانا ایک غریب ملک کے لیے بہت پریشانی کی بات ہے، لیکن اگر عوام زندہ ہی نہیں رہیں گے تو ان کی فلاح کہاں سے ہوگی؟ تو اس لیے عوام کی زندگی کے لیے وہ کیا جاتا ہے کہ حکومت کو کمزور نہ سمجھے، ملک کو کوئی کمزور نہ سمجھے، اور ہتھیاروں اور فوج کے دم پر کوئی حملے کرنے کی جسارت نہ کرے۔ تو وہ تو بہت ضروری چیز ہے، اور میں اتفاق رکھتا ہوں کہ یہ بہت ضروری چیز تھی جس کو ارون جیٹلی صاحب نے بڑھایا ہے۔
اور عمل دخل جو انہوں نے کہا کہ فوج کا بڑھ گیا، اس پہ آپ کتنا متفق ہیں ایک جملے میں؟
ہندوستان میں تو بالکل نہیں، عمل دخل ہندوستان میں فوج کا نہیں ہوتا کبھی بھی، ہندوستان کی سیاست میں تو بالکل نہیں ہوتا۔ ہندوستان اس معاملے میں بہت خدا کا شکر ہے کہ یہاں کی فوج بالکل ان سب سیاسی معاملات سے کم رہتی ہے۔ سیاسی جنرل ریٹائر ہونے کے بعد بھلے ہی آ جائیں حکومت میں اور وزیر بن جائیں، وہ بات الگ ہے، لیکن یوں جب تک وہ حکومت فوج میں رہتے ہیں وہ کسی قسم کا مداخلت نہیں کرتے۔
جی بہت بہت شکریہ عرفان صاحب، آپ کے بھی ہم شکر گزار ہیں، منظور رضوی صاحب آپ کے بھی۔ ناظرین، آپ نے ہمارے تینوں معزز مہمانوں کی گفتگو ملاحظہ فرمائی۔ بہرحال جیسا کہ عرفان صاحب جو کہ بھارتیہ جنتا پارٹی کے ہیں، انہوں نے کہا کہ تو ابھی پہلا بجٹ ہے، ابھی 5 یا 4 بجٹ اور ابھی پیش کیے جائیں گے، اور ظاہر ہے کہ پہلے بجٹ سے ہی ہر طرح کا فیصلہ یا ہر طرح کی رائے قائم نہیں کی جا سکتی، اگرچہ حکومت کی مخالف جماعتیں اس بجٹ کو مایوس کن بتا رہی ہیں، لیکن بہرحال پہلا بجٹ ہے، اور جیسا کہ عرفان صاحب نے کہا کہ دیکھنا پڑے گا اور اس کے لیے انتظار کرنا پڑے گا۔ اور اس بجٹ میں زیادہ تر آئندہ برسوں کے تعلق سے گفتگو کی گئی ہے، اور دیکھنا یہ کہ آئندہ برسوں میں اس بجٹ کا کتنا اثر ہندوستان کے عوام پر مرتب ہوتا ہے۔ تو اگلے پروگرام تک کے لیے مجھے علی باسی اور دیگر ساتھیوں کو اجازت دیجیے، خدا حافظ۔